यो रेडियो नेपाल हो। अब निर्मला भट्टबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधान न्यायाधीश नियुक्तिका सम्बन्धमा संवैधानिक परिषदमा छलफल। चाँडै नै प्रधान न्यायाधीशको नियुक्ति हुने उप प्रधानमन्त्री पूर्ण बहादुर खड्काद्वारा जानकारी। देशका विकट क्षेत्रहरूको आर्थिक सामाजिक विकासका लागि सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई। राष्ट्रपति रामचन्द्र पौडेलको भारतको दिल्ली स्थित एम्स अस्पतालमा उपचार शुरू। र यसै वर्षको मध्यदेखि भारत विश्वको सबैभन्दा बढ़ी जनसंख्या भएको मुलुक बन्ने राष्ट्रसंघीय जनसंख्या कोषको अनुमान।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर्जी नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नोजी नेपाल टेलिकमको 4G आफ्नो भन्य आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
अब समाचार विस्तारमा। संवैधानिक परिषदको आज बसेको बैठकमा प्रधान न्यायाधीश नियुक्तिका बारेमा छलफल भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सिंहदरबारमा बसेको परिषद बैठकमा प्रधान न्यायाधीश नियुक्ति सम्बन्धी एउटै मात्र एजेण्डा भए पनि कुनै ठोस निर्णय नभएको राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल सिन्हाले जानकारी दिनुभयो। उप प्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्ण बहादुर खड्काले परिषद बैठकमा प्रधान न्यायाधीश नियुक्तिसँग सम्बन्धित विषयमा छलफल भएको जानकारी दिनुभयो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशका विकट क्षेत्रहरूको आर्थिक सामाजिक विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। उत्तरी गोर्खामा अहिंसा अभियान चुमवासीको पहिचान भन्ने नाराका साथ आजदेखि शुरू भएको चुम शताब्दी स्याग्या महोत्सव 2080 को उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले विकट क्षेत्रमा तत्काल सम्भव भए जति विकास निर्माण र आर्थिक क्रियाकलाप बढ़ाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले गोर्खाको चुम उपत्यकाले विश्वलाई नै शान्ति र अहिंसाको सन्देश दिएको बताउनुभयो।
सरकार यस क्षेत्रको विकास प्रति संवेदनशील नभएको भए यस क्षेत्रको विकास प्रति प्रतिबद्ध नभएको भए म मात्रै होइन यहाँ उप प्रधानमन्त्री गृहमन्त्री अर्को माननीय सदस्य र यहाँ धेरै नेताहरू आउनु हुने थिएन। यस क्षेत्रका जनताको विकास निर्माणको निम्ति संवेदनशील भएकै हुनाले गम्भीर भएकै हुनाले हामी सबै तपाईँहरूको अगाडि छौ। चुमनुमरी गाउँपालिका भौगोलिक रूपमा विकट भए पनि प्राकृतिक तथा पर्यावरणीय दृष्टिकोणबाट धेरै सम्भावना पोगेको क्षेत्र हो भन्ने कुरा मलाई जानकारी छ।
प्रधानमन्त्री प्रचण्डले गोर्खाको चुम उपत्यकाको दिगो पर्यटन पूर्वाधारको विकासका लागि नीतिगत व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा सुशासन विकास र समृद्धिको यात्रा प्रारम्भ भइसकेको बताउनु भएको छ। नेपाली कंग्रेस नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीद्वारा आज तनहुको बन्दीपुर गाउँपालिका एक डुम्रेमा आयोजित चुनावी सभामा प्रधानमन्त्री दाहालले समृद्धिको यात्रालाई पूर्णता दिने अभियानमा आफूहरू रहेको बताउनुभयो। प्रधानमन्त्री दाहालले मुगलिन पोखरा सड़कको काम सुस्त गतिमा भएकाले जनताले असजिलो र पीड़ा महसुस गर्दै आएकाले सड़कको कामलाई तीव्रता दिइने बताउनुभयो। बन्दीपुरमा लिफ्टिङ गरेर खानेपानी योजना पूरा गराउन सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुहुँदै उहाँले तनहुँ र चितवन जोड्ने घुमाउनेमा बन्दै गरेको पुल एक वर्षभित्र निर्माण सम्पन्न गरिने बताउनुभयो। भानु जन्मस्थललाई संसारभरिका नेपालीभाषीले अध्ययन गर्ने साधना केन्द्रका रूपमा विकास गरिने बताउँदै प्रधानमन्त्री दाहालले भानुभक्त प्राणी उद्यानको कामलाई गति दिइने बताउनुभयो। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले तनहुँको विकासको जिम्मा आफूहरूले लिने बताउनुभयो। वैशाख 10 गते हुने उपनिर्वाचनमा नेपाली कंग्रेसका तर्फबाट उम्मेद्वार बन्नुभएका गोविन्द भट्टराईले प्रस्तुत गर्नुभएको सबै विकासका योजना आफूहरूले पूरा गर्नुपर्ने प्रतिबद्धता उहाँले जनाउनुभयो। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेपालको राजनीति सही दिशामा लैजाने जनताको चाहनालाई साकार पार्न अहिलेको गठबन्धन प्रतिबद्ध रहेको बताउनुभयो। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले देशलाई अस्थिरतामा लैजाने कि स्थिर सरकार बनाउने भन्ने विषयमा जनताले सोच्नुपर्ने बताउनुभयो। जनता समाजवादी जसपा का सहअध्यक्ष राजेन्द्र श्रेष्ठले निर्वाचनमा राजनीतिक र गैर राजनीतिक व्यक्तित्वबारे मूल्यांकन गर्ने बेला आएको बताउनुभयो। नेकपा एकीकृत समाजवादीका नेता एवं सांसद कृष्ण कुमार श्रेष्ठले लोकतन्त्र र संविधान बचाउनका लागि गठबन्धनको जीत आवश्यक रहेको उल्लेख गर्नुभयो। प्रतिनिधि सभाको आजको बैठकले राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त अख्तियार दुरूपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक 2077 स्वीकृत गरेको छ। बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले अख्तियार दुरूपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयकमाथि प्रतिनिधि सभाले गहिरो अध्ययन गरी बलियो कानून निर्माण गर्ने विश्वास व्यक्त गर्नुभयो। मन्त्री शर्माले विधेयकमाथिको दफावार छलफलमा वृहत छलफल गरेर अख्तियारीको दुरूपयोग र भ्रष्टाचार नियन्त्रण गर्न प्रभावकारी कानून निर्माण हुने विश्वास व्यक्त गर्नुभयो। मन्त्री शर्माले मुलुकमा भएको भ्रष्टाचारप्रति सबैको चिन्ता हुनु स्वाभाविक रहेको भन्दै भ्रष्टाचार नियन्त्रणका लागि बलियो र प्रभावकारी कानून निर्माणमा सबैको चासो रहनु राम्रो पक्ष भएको बताउनुभयो। यसअघि विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरूले संवैधानिक निकायका प्रमुखहरू संसदप्रति उत्तरदायी हुनुपर्ने, नीतिगत भ्रष्टाचारको पनि कहीँ न कहीँबाट परीक्षण हुनुपर्ने, संवैधानिक निकायको अनुगमन निरीक्षण गर्न संसदीय समिति निर्माण हुनुपर्ने बताउनुभयो। यसअघि विशेष समयमा सांसदहरूले नागरिकता समस्या समाधान गर्नुपर्ने, किसानलाई आवश्यक मलबी उपलब्ध गराउनुपर्ने, बन्द उद्योग तथा कल कारखानाहरू पुनः सञ्चालन गरी स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नुपर्ने विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। सभामुख देवराज घिमिरेले सांसदहरूलाई विधेयकमाथि संशोधन दर्ता गराउन 72 घण्टाको समय दिनुभएको छ। यसैगरी सांसदहरूले देशको आर्थिक संकट समाधान गर्न र राष्ट्रिय गौरवका आयोजनाहरूको निर्माण कार्यलाई गति दिन आगामी बजेटबारे समयमै छलफल शुरू गर्न माग गर्नुभयो। छलफलका क्रममा सांसदहरूले पूर्वाग्रहका आधारमा कानूनको प्रयोग गर्न नसक्ने गरी अख्तियारलाई स्वायत्तता दिने शक्तिशाली कानून निर्माण गरिनुपर्ने बताउनुभयो। सांसदहरूले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पदाधिकारीको नियुक्ति मापदण्डमा नै सुधार गर्नुपर्ने र आयोगले विगतमा भए गरेको कामको समीक्षा गरिनुपर्ने धारणा राख्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक यही वैशाख 12 गते मंगलबार दिनको 1 बजे बस्नेछ। राष्ट्रपति रामचन्द्र पौडेलको भारतको दिल्ली स्थित अल इण्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्स एम्स अस्पतालमा उपचार शुरू भएको छ। त्रिवी शिक्षण अस्पताल महाराजगंज र भारतको एम्स अस्पतालका चिकित्सक बीचमा परामर्श हुँदा उहाँलाई थप अनुसन्धान एवं उपचारका लागि दिल्ली जान उपयुक्त हुने सुझाव आएपछि राष्ट्रपति पौडेल आज भारतको एम्स अस्पताल जानु भएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तीमा जनाइएको छ। विज्ञप्तीमा राष्ट्रपति पौडेल आज बिहान 10 बजे श्री एयरलाइन्सको विमानबाट दिल्ली जानु भएको जनाइएको छ। उपचारमा एम्स अस्पतालका प्लमोनरी क्रिटिकल केयर तथा स्लीप मेडिसिन विभागका प्रमुख प्राध्यापक डाक्टर अनन्त मोहन र आईसीयू विज्ञ डाक्टर पुनित मिश्रको टोली संलग्न छ। राष्ट्रपति पौडेल स्वास्थ्यमा समस्या देखिएपछि हिजो त्रिवी शिक्षण अस्पताल महाराजगंजमा भर्ना हुनु भएको थियो। उप प्रधान एवं कानून न्याय तथा संसदीय मामिला मन्त्री पूर्ण बहादुर खड्काले संघीयताको कार्यान्वयन र संघीय ऐन कानून निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनु भएको छ। आज सिंहदरबार स्थित कानून न्याय तथा संसदीय मामिला मन्त्रीको पदभार ग्रहण गर्नुहुँदै उप प्रधानमन्त्री खड्काले कानून निर्माण गर्ने र पारित गर्ने प्रक्रियालाई तीव्र र प्रभावकारी रूपमा अगाडि बढ़ाउने बताउनुभयो।
कानूनहरू निर्माण गर्ने प्रक्रियाहरू हामीले अगाडि बढाइराखेका छौँ। सँगसँगै संघीय ऐनहरू बनाइसकेपछि त्यसमा आधारित भएर प्रदेशहरूले पनि प्रदेशका कानूनहरू निर्माण गर्ने जुन प्रक्रिया छ त्यसलाई पनि ध्यानमा पुर्याउँदै कतिपय संसदमा पुगेर पनि रोकिएका संघीय ऐनहरू छन्, कतिपय नयाँ ऐनहरूको निर्माण गर्नुपर्ने काम छ। ती सबै कुरालाई प्राथमिकतामा राखेर न्याय परिषदसँग जोडिएको भूमिका निर्वाह गर्ने सन्दर्भ पनि हामी व्यवस्थित तरिकाले संघीय ऐनहरूलाई चाँडोभन्दा चाँडो पारित गर्ने त्यसतर्फ हाम्रो गम्भीर ध्यान जानेछ।
उप प्रधानमन्त्री खड्काले संघीय ऐन निर्माण हुन नसक्दा प्रदेश र स्थानीय तहलाई समेत प्रभाव पर्ने भएकोले हाल अघि बढ़ेका ऐनलाई चाँडै पारित गर्न र आवश्यक कानून निर्माणका लागि सम्बन्धित निकायसँग सहकार्य गरी अघि बढ़ने बताउनुभयो। उप प्रधानमन्त्री खड्काले संचारकर्मीको जिज्ञासाको जवाफ दिनुहुँदै प्रधान न्यायाधीशको नियुक्ति चाँडै हुने बताउनुभयो। उप प्रधानमन्त्री खड्काले संवैधानिक परिषदको आजको छलफल निष्कर्षमा पुग्न नसकेकाले थप छलफल मार्फत चाँडै निर्णयमा पुग्ने पनि बताउनुभयो। सरकारले आजदेखि बालबालिकाका लागि राष्ट्रिय भिटामिन ए अभियान शुरू गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज र भोलि दुई दिन देशभरिका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउनका लागि राष्ट्रिय भिटामिन ए अभियान सञ्चालन गरिएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डाक्टर विवेक कुमार लालले जानकारी दिनुभयो। बालबालिकालाई नजिकैका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मार्फत भिटामिन ए र जुकाको औषधि खुवाउन अभिभावकलाई उहाँले आग्रह गर्नुभयो। भिटामिन ए क्याप्सुल छ महिनादेखि 59 महिनाका बालबालिकालाई र जुकाको औषधि एक वर्षदेखि 5 वर्षसम्मका बालबालिकालाई खुवाइनेछ। भिटामिन ए करिब 27 लाख बालबालिका र जुकाको औषधि करिब 24 लाख बालबालिकालाई खुवाइने निर्देशक लालले बताउनुभयो। महोत्तरीको गौशाला नगरपालिका एक स्थित गौशाला शम्शी सड़क खण्डमा आज भएको दुर्घटनामा मृत्यु हुने तीनैजनाको पहिचान भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक सिराहा कल्याणपुरका 26 वर्षीय अमृत मण्डल, उनकी 24 वर्षीय श्रीमती अञ्जु मण्डल र 6 वर्षीय भतिजी अंशु मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी दिलीप कुमार गिरीले जानकारी दिनुभयो। मृतक तीनैजना एकै परिवारको भएको प्रहरीले जनाएको छ। महोत्तरीको गौशालाबाट बर्दिवासतर्फ आउँदै गरेको बस र बर्दिवासबाट गौशालातर्फ जाँदै गरेको मोटरसाइकल एक आपसमा ठोकिँदा तीनैजनाको घटनास्थलमै मृत्यु भएको हो। सप्तकोशी नदीमा आज नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीनजना मध्ये एकजनाको शव फेला परेको छ। आफन्तको श्राद्धमा जाने क्रममा सुनसरीको बराह क्षेत्र स्थित कोशी नदीमा तीन युवक बेपत्ता भएका थिए। नदीमा बेपत्ता भएका मध्ये झापा दमक दुईका 17 वर्षीय नवीन नेउपानेको शव घटनास्थल नजिकै कोशीको भंगालोमा फेला परेको सुनसरीका प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकालले जानकारी दिनुभयो। बेपत्ता भएका दमक नौका 19 वर्षीय रूद्र नेउपाने र मोरङ उर्लाबारी 7 का 18 वर्षीय राज गुरागाईको खोजी भइरहेको उहाँले जानकारी दिनुभयो। सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका गोताखोर टोली सहित स्थानीयवासीले बेपत्ता दुवैजनाको खोजी गरिरहेको प्रहरी उपरीक्षक ढकालले बताउनुभयो। यही वैशाख 10 गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि सम्बन्धित निर्वाचन क्षेत्रमा सार्वजनिक विदा दिन निर्वाचन आयोगमा रहेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले नेपाल सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको उपस्थितिमा आज बसेको समितिको बैठकले निर्वाचन हुने तनहुँ चितवन र बाराका सम्बन्धित क्षेत्रमा मतदानका दिन सार्वजनिक विदा दिन तथा मतदान स्थल र केन्द्र रहेका सामुदायिक विद्यालयमा वैशाख 8 गतेदेखि 3 दिन सार्वजनिक विदाको व्यवस्था मिलाउन नेपाल सरकारका मुख्य सचिव मार्फत आग्रह गर्ने निर्णय गरेको आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अरियालले जानकारी दिनुभयो। समितिले सम्बन्धित निर्वाचन क्षेत्रका वडा कार्यालय स्वास्थ्य चौकी एवं भौतिक संरचना र परिसर प्रयोग गर्ने सम्बन्धमा नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत र निर्वाचनका लागि उपयुक्त सुरक्षा व्यवस्था गरी यातायात सञ्चालन तथा व्यवस्थापनका लागि नेपाल सरकार गृह मन्त्रालयलाई लेखी पठाउने समेत निर्णय गरेको छ। वैशाख 10 गते बारा क्षेत्र नम्बर 2, तनहु क्षेत्र नम्बर 1 र चितवन क्षेत्र नम्बर 2 प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन हुँदैछ। निर्वाचन आयोगले गत मंगिर 4 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेद्वार भई तोकिएको समयावधिभित्र खर्चको विवरण नबुझाउने 74 उम्मेद्वारको नामावली सार्वजनिक गरेको छ। प्रतिनिधि सभातर्फ 37 र प्रदेशसभातर्फ 37 उम्मेद्वार सहित 74 उम्मेद्वारको नामावली प्रकाशन गरी ती उम्मेद्वारलाई स्पष्टीकरण सोध्ने निर्णय आयोगले गरेको छ। चिकित्सकको प्रत्यक्ष निगरानीमा रहेर नियमित औषधि सेवन गरिरहेका एचआईभी संक्रमित आमा बाबुबाट जन्मिएका बालबालिका संक्रमण मुक्त हुन थालेका छन्। बाँकेको नेपालगंज स्थित भेरी अस्पतालमा चिकित्सकको निगरानीमा रहेका आमा बाबुबाट जन्मिएका बालबालिका एचआईभी संक्रमण मुक्त हुन थालेका हुन्। नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
बाँकेकी रीता केसी नाम परिवर्तन एचआईभी संक्रमित हुनुहुन्छ। उहाँका 4 छोरी छन्। तीमध्ये 3 जनामा एचआईभी संक्रमण छ, तर कान्छी छोरी भने संक्रमण मुक्त हुनुहुन्छ। चिकित्सकको निगरानीमा गर्भावस्थाबाटै नियमित औषधि खाएपछि उहाँकी छोरी स्वस्थ जन्मिनु भएको हो।
मेरो त 4 छोरी छन्। पहिला ट्रिटमेन्ट अगाडि 3 हुन्। यो औषधि खाइसकेपछि एउटा नानी छ, राम्रो छ, उसलाई छैन।
उहाँ मात्र होइन, संक्रमित आमा बुवाबाट जन्मिएका अन्य बालबालिका पनि संक्रमण मुक्त छन्। नेपालगंज स्थित भेरी अस्पतालको रोग प्रतिरोधक क्षमता अभिवृद्धि केन्द्र एआरटी सेन्टरमा नियमित औषधि सेवन गर्दै आएका संक्रमित आमा बुवाले जन्माएका शिशुहरू एचआईभी संक्रमण मुक्त छन्। चिकित्सकहरूको सल्लाह अनुसार नियमित एआरटी सेवा लिएका संक्रमितले जन्माएका धेरै बच्चामा एचआईभी संक्रमण नेगेटिभ देखिने गरेको छ।
औषधि खाए पनि बच्चा चाहिँ नेगेटिभ हुँदो रहेछ भन्ने थाहा भयो। मरिन्छ भन्ने हल्ला सुनिन्थ्यो पहिला चाहिँ, अब चाहिँ औषधि खाएपछि बाँचिन्छ भन्ने आशा ठुलो।
अस्पतालका अनुसार पछिल्लो 1.5 वर्ष यता संक्रमितबाट जन्मेका 18 महिना भन्दा कम उमेरका 5 जना शिशु पूर्ण स्वस्थ र संक्रमण मुक्त छन्। भेरी अस्पतालमा 2062 साल फागुनमा एआरटी सेवा शुरू भएको हो। एआरटी युनिटमा अहिले नेपाली र भारतीय गरी 560 जना संक्रमित उपचारका लागि नियमित आउने गरेका छन्। भेरी अस्पतालका सूचना अधिकारी डाक्टर संकेत रिसाल।
बच्चा बुच्चीमा मात्र होइन, जो एचआईभी संक्रमित मान्छेहरू छन् तिनको मृत्यु दर बिल्कुलै घटेर गएको छ, तिनको जीवनयापन राम्रो भएको छ।
भेरी अस्पतालमा देखिएको नतिजाले संक्रमित आमा बुवाले आफ्नो सन्तान स्वस्थ हुँदा खुशी हुने मौका त पाएका छन् नै, सकारात्मक परिणामले चिकित्सकहरूको पनि मनोबल बढाएको छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
ए नानी, तिमीले छोरीको जन्म दर्ता गरायौ?
गराउला नि काकु, केको हतार छ र?
राम 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 राम, त्यसो भनेर हुँदैन नि नानी। जन्म, मृत्यु, बसाई सराई, विवाह, सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना 35 दिन भित्रमै वडा कार्यालयमा गएर दर्ता गराइहाल्नु पर्छ। व्यक्तिगत घटना दर्ता गरेपछि मात्रै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, बाल बालिकालाई स्कुल भर्ना गर्न, नागरिकता, पासपोर्ट र राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त गर्न सकिन्छ।
ओहो, हो र काकु, त्यसो भए त म आजै वडा कार्यालय गएर छोरीको जन्म दर्ता गरिहाल्छु।
जन्म, मृत्यु, बसाई सराई, विवाह, सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना वडा कार्यालयमा सही विवरण दिई दर्ता गराऊ।
नेपाल सरकार, गृह मन्त्रालय, राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग, सिंहदरबार, काठमाडौँ।
विज्ञापनपछि अब बाँकी समाचार। राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल सिन्हा 8 सदस्यीय प्रतिनिधि मण्डल सहित रूस प्रस्थान गर्नु भएको छ। रूसको माथिल्लो सदन फेडरेशन काउन्सिल अफ फेडरल एसेम्ब्लीका अध्यक्ष भ्यालेन्टिना मतभिएन्को औपचारिक निमन्त्रणामा अध्यक्ष तिमिल सिन्हा 8 सदस्यीय टोलीको नेतृत्व गर्दै आज रूस प्रस्थान गर्नु भएको हो। रूस प्रस्थान गर्नु अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीहरूसँग कुराकानी गर्नुहुँदै अध्यक्ष तिमिल सिन्हाले भ्रमणका क्रममा उच्चस्तरीय भेटघाट र दुई देशका संसदबीच सम्झौता हुने जानकारी दिनुभयो। मध्य प्रदेशका विभिन्न जिल्लाका विद्यालयहरूमा समयमै पाठ्य पुस्तक पुगेपछि विद्यार्थी, शिक्षक तथा अभिभावक खुशी भएका छन्। विगतका वर्षहरूमा समयमा पाठ्य पुस्तक नपाएर पठन पाठनमा समस्या खेपेका धनुषाका शिक्षक र विद्यार्थीहरूले यसपटक समयमै पाठ्य पुस्तक पाएकाले शैक्षिक गुणस्तरमा समेत सुधार आउने विश्वास गरेका छन्। जनकपुरबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
विद्यालयहरूले विद्यार्थीहरूलाई पाठ्य पुस्तक दिन थालेपछि विद्यार्थी एवं अभिभावक खुशी भएका छन्। विगतका केही वर्ष शैक्षिक सत्र सम्पन्न हुने बेलामा पनि पाठ्य पुस्तक पाउन कठिन रहेको बेलामा यसपटक समयमा पाएपछि विद्यार्थीहरूको सिकाइ प्रभावकारी हुने विश्वास गरिएको छ। विद्यार्थीहरूले समयमा पाठ्य पुस्तक पाउन थालेकोमा खुशी व्यक्त गर्दै जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर 8 का अभिभावक मुन्नी दास।
यसपटक रिजल्ट आउने बित्तिकै स्कूलमा एकदमै भीड़भाड छ, किताबहरू वितरण भइरहेको अवस्था छ, त्यसैले विद्यार्थी पनि खुशी छन्, शुरूदेखि पढ्न पाउँछु भनेर।
विगतमा पाठ्य पुस्तकको पुस्तकको अभाव हुँदा पुराना पुस्तकले शिक्षकहरू पढाउन बाध्य रहेका थिए। यसपटक समयमा नै जनक शिक्षा सामग्री केन्द्रले पाठ्य पुस्तक पठाएको बताउँदै जनकपुर धाम उपमहानगरपालिका वडा नम्बर 8 अवस्थित ज्ञानकुप संस्कृत नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक संजय कुमार झा,
यस पटक चाहिँ पाठ्य पुस्तक समयमा आइपुगेका छन्। पाठ्य पुस्तकको समस्या छैन, ऐच्छिक विषयहरू बाहेक अरू पाठ्य पुस्तक ठिक अवस्थामा छ।
जनक शिक्षा सामग्री केन्द्र मध्य प्रदेशको कार्यालयले कोशी प्रदेशको ओखलडुङ्गा, उदयपुर, कोटाङ, बागमती प्रदेशका सिन्धुली, मध्य प्रदेशका धनुषा, महोत्तरी र सप्तरी जिल्लामा पाठ्य पुस्तक पुर्याउने काम गरिरहेको छ। केन्द्रका मध्य प्रदेश कार्यालय प्रमुख रुद्र खनाल,
पाठ्य पुस्तक प्रशस्त मात्रामा प्रादेशिक कार्यालय जनकपुरमा आइरहेको छ। हामीले एउटा निश्चित मापदण्डका आधारमा सेड्युल बनाएर तराईका 8 जिल्ला र पहाड़का केही जिल्ला वितरण गरिरहेछौ।
यसपटक समयमा पाठ्य पुस्तक विद्यालयहरूमा पुर्याउने प्रयासले विद्यालयहरूको शैक्षिक अवस्थामा सुधार हुने विश्वास गर्न सकिन्छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
अब अन्तर्राष्ट्रिय समाचार। सन् 2023 मध्यदेखि भारत विश्वकै सबैभन्दा बढ़ी जनसंख्या भएको देश हुने संयुक्त राष्ट्र संघले जनाएको छ। यस वर्ष सन् 2023 मध्यदेखि भारतको जनसंख्या चीनको भन्दा 29 लाखले बढ़ी हुने राष्ट्रसंघीय जनसंख्या कोष यूएनएफपीएले अनुमान गरेको छ। भारतको जनसंख्या 1,42,86,00,000 पुग्ने र चीनको जनसंख्या 1,42,57,00,000 हुने यूएनएफपीएले जनाएको छ। चीनले सन् 2016 एक सन्तान नीति खारेज गरे पनि गत वर्ष चीनको जनसंख्या वृद्धि सन् 1950 यताकै न्यून भएको थियो। गत नोभेम्बरमा विश्वको जनसंख्या 8 भन्दा बढ़ी पुगे पनि केही दशकदेखि भारत र चीनको जनसंख्या वृद्धि दर घट्दै गएको यूएनएफपीएले जनाएको छ। अब आर्थिक समाचार।
अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले ऊर्जा उत्पादनका क्षेत्रमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताउनु भएको छ। ऊर्जा सम्मेलनको समापन समारोहलाई बुधबार सम्बोधन गर्दै अर्थमन्त्री डाक्टर महतले ऊर्जाको सम्भावना देखेर नै निजी क्षेत्रका लगानीकर्ता हाइड्रोमा आकर्षित भएको कारण नेपाल ऊर्जामा आत्मनिर्भर भई विदेशमा विद्युत निर्यात समेत हुन सकेको उल्लेख गर्नुभयो। अर्थमन्त्री डाक्टर महतले नेपालमा ऊर्जामा लगानी गर्न राष्ट्रिय अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई आह्वान गर्दै लगानीकर्तालाई सहयोग गर्न सरकार तयार रहेको बताउनुभयो। सरकारले लगानीको प्राथमिकतामा ऊर्जालाई राखे कोले यस क्षेत्रमा देखिएका समस्या समाधान गर्न र लगानीकर्तालाई प्रोत्साहन दिन सरकार तयार रहेको अर्थमन्त्रीले बताउनुभयो। नेपालमा उत्पादित विद्युतको भारतमा निर्यात हुन थालेको र बंगलादेश अर्को ठूलो बजार भएकोले विश्व ब्याङ्क लगायतका ठूला लगानीकर्ताहरू समेत नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न इच्छुक भएको अर्थमन्त्री महतको भनाइ थियो। 9 अवधिमा नेपालमा करिब 2 बराबरको लगानी प्रतिबद्धता आएको छ। उद्योग विभागले सार्वजनिक गरेको 9 तथ्याङ्क अनुसार 216 उद्योगका लागि 1,80,000,000,000 बराबरको लगानी प्रतिबद्धता आएको छ। हालसम्म दर्ता भएका उद्योग मध्ये सबैभन्दा धेरै लगानीको प्रस्ताव साना उद्योगमा आएको छ। चैत महिनामा मात्रै स्वदेशी तथा विदेशी लगानीका 33 उद्योगका लागि 25,44,00,000,000 लगानी प्रतिबद्धता प्राप्त भएको छ। चैत महिनामा मात्रै 3,612 जनालाई रोजगारी दिने प्रतिबद्धता सहित लगानी प्रस्ताव भएको छ। 9 253 विदेशी लगानीका उद्योगका लागि 41,21,24,31,446 रुपियाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको विभागले जनाएको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत बहादुर कार्कीले सरकारले घरेलु तथा साना उद्योगलाई बलियो बनाउन सहयोग गर्ने बताउनु भएको छ। सामाजिक विकास मन्त्रालयद्वारा बुधबार विराटनगरमा आयोजित उत्कृष्ट महिला उद्यमी प्रोत्साहन र सम्मान कार्यक्रममा मुख्यमन्त्री कार्कीले रोजगारी, सिप र गरिबी निवारणमा सहयोग पुर्याउने यस प्रकारका उद्योगलाई सहयोग गर्न आगामी नीति तथा कार्यक्रम एवं बजेटमा उल्लेख गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। मुख्यमन्त्री कार्कीले पहाड़ी क्षेत्रको भूमिलाई उर्वर बनाउन तथा युवालाई रोजगारी उपलब्ध गराउन साना उद्योग स्थापना गरी महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा सामाजिक विकास मन्त्री बुद्धि कुमार राजभण्डारीले उद्यमी महिलाले अन्य जिल्लाका महिलालाई सिप र प्रशिक्षण प्रदान गर्न आग्रह गर्दै संविधानमा व्यवस्था भए अनुसार रोजगारीको अधिकार खोज्नुपर्नेमा जोड दिनुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
राजधानीमा जारी एसियन क्रिकेट काउन्सिल एसिसी प्रिमियर कपमा कुवेतलाई शानदार पराजित गरी युएले प्रतियोगिताको शानदार शुरूआत गरेको छ। ट्यु मैदानमा भएको खेलमा युएले कुवेतलाई 143 रनले पराजित गरेको हो। युएले दिएको 372 रनको लक्ष्य पछ्याएको कुवेत 36.3 ओभरमा 200 28 रन बनाउँदै अल आउट भएको थियो। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएले 50 ओभरमा 6 विकेट गुमाएर 371 रन बनाएको थियो। फाइनल बाहेक हरेक दिन दुवै मैदानमा समान एक एक खेल हुनेछ। जितसँगै युए समूह बीमा 2 अंकका साथ शीर्ष 4 स्थानमा रहेको छ। हारबाट प्रतियोगिता शुरूआत गरेको कुवेत अङ्क तालिकाको 4 स्थानमा रहेको छ। अर्को खेलमा ओमनले कतारलाई 40 रनले हराएको छ। मूलपानी मैदानमा भएको खेलमा ओमनले दिएको 250 रनको लक्ष्य पछ्याएको कतार 47.1 ओभरमा 209 रन जोड्दा अल आउट भए। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको ओमनले निर्धारित 50 ओभरमा 8 विकेटको क्षतिमा 249 रन बनाएको थियो। मूलपानी स्थित खेल मैदानमा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन भइरहेको हो। एसियन क्रिकेट काउन्सिलको सहयोगमा तथा नेपाल क्रिकेट संघ क्यानको आयोजनामा वैशाख 5 गतिदेखि शुरू भएको प्रतियोगितामा 10 टीम सहभागी छन्, जसलाई 2 समूहमा विभाजन गरिएको छ। समूह एमा नेपाल, ओमन, कतार, मलेसिया र साउदी अरेबिया रहेका छन्। त्यस्तै समूह बीमा युए, हङकङ, कुवेत, सिंगापुर र बहराइन रहेका छन्। वैशाख 18 गतेसम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरू किर्तिपुर टी मैदान र मूलपानीमा रहेको क्रिकेट मैदानमा खेल सञ्चालन हुनेछन्। कुल 24 खेल हुने प्रतियोगिताको फाइनल खेल वैशाख 18 गते टी मैदानमा आयोजना हुनेछ। सेमिफाइनल विजेता राष्ट्रले फाइनल खेल खेल्नेछ। फाइनलको विजेता टोली एसिया कपका लागि छनौट हुनेछ। एसिया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ। त्यस्तै शीर्ष 3 रहने टोली एसिसी इमर्जिन कपका लागि छनौट हुनेछ। विभागीय नेपाल एपीएफ फुटबल क्लबले शहीद स्मारक ए डिभिजन लीगमा साबिक विजेता मसिन्द्र फुटबल क्लबलाई पराजित गरेको छ। अरमान बिडोनको निर्णायक गोलमा एपीएफले मसिन्द्रलाई 1-0 गोलले पराजित गरेको हो। अरमानले पहिलो हाफमा गरेको गोल नै एपीएफको जितमा निर्णायक बन्यो। यस जितसँगै एपीएफ 10 खेलबाट 14 अङ्क जोडेर 8 स्थानमा उक्लिएको छ। पराजित मसिन्द्र 13 अङ्क जोडेर 9 स्थानमा झरेको छ।
खेल समाचारका साथमा हुनुहुन्थ्यो अजयम। अब मौसम। आगामी 24 घण्टामा गण्डकी कर्णाली सुदूरपश्चिम प्रदेशका पहाड़ी भागमा आंशिक बदली भई 1-2 स्थानमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ भने बाँकी भागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 31.3 डिग्री सेल्सियस, न्यूनतम 19 डिग्री सेल्सियस। काठमाण्डुको अधिकतम 32.8 डिग्री सेल्सियस, न्यूनतम 15.4 डिग्री सेल्सियस। पोखराको अधिकतम 32.6 डिग्री सेल्सियस, न्यूनतम 18.8 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 37.1 डिग्री सेल्सियस, न्यूनतम 18.5 डिग्री सेल्सियस र दिपालको अधिकतम 38.2 डिग्री सेल्सियस, न्यूनतम 16.8 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधान न्यायाधीश नियुक्तिका सम्बन्धमा संवैधानिक परिषदमा छलफल। चाँडै नै प्रधान न्यायाधीशको नियुक्ति हुने उप प्रधानमन्त्री पूर्णबहादुर खड्काद्वारा जानकारी। देशका विकट क्षेत्रहरूको आर्थिक सामाजिक विकासका लागि सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई। राष्ट्रपति रामचन्द्र पौडेलको भारतको दिल्ली स्थित एम्स अस्पतालमा उपचार शुरू। र यसै वर्षको मध्यदेखि भारत विश्वको सबैभन्दा बढ़ी जनसंख्या भएको मुलुक बन्ने राष्ट्रसंघीय जनसंख्या कोषको अनुमान। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हाम्रो अर्को समाचार 8 बजे अंग्रेजीमा हुनेछ। हवस् त, नमस्कार।